आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, आज पनि तपाईँ सबैलाई यस पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँ सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसी अनि नमस्कार पनि टक्र्याउन चाहन्छु। श्रोता, आज पनि तपाईँहरू मनको तयारीमा अनि प्रार्थनाको साथ पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको निमित्त रेडियोको सेटको सामने आइपुगिसक्नु भएको छ होला। श्रोता, आज पवित्र धर्मशास्त्रको अध्ययनको क्रममा हामी उत्पत्ति भन्ने पुस्तक 24 अध्यायबाट अध्ययन गर्न मनन गर्न गइरहेका छौं। हामी यो 24 अध्यायमा यो उत्पत्तिको पुस्तकको दोस्रो खण्डमा मुख्य विराममा आएका छौं। पहिलो खण्ड अध्याय 1 11 अध्यायले चार महान घटनाहरूसँग व्यवहार गर्दछ। दोस्रो र अन्तिम खण्डले जुन अध्याय 12-50 पर्दछ, यसले चार मुख्य महान व्यक्तित्वहरूसँग व्यवहार गर्दछ। विशेष गरी उत्पत्ति 12-23 अध्यायमा हामी विश्वासका मानिस अब्राहमलाई देख्छौ। अहिले अध्याय 24-26 हामी प्रिय पुत्र इसाकलाई देख्छौ। इसाकको जीवनमा तीन महान घटनाहरू घटेका छन् अनि हामीले दुई घटनाहरू चाहिँ पहिले नै देखिसकेका छौं। पहिलो चाहिँ उसको जन्म र दोस्रो चाहिँ अब्राहम पिताद्वारा बलिदान चढ़ाउन लागेका थिए अनि तेस्रो चाहिँ उसको दुलही पाउने कुरा हो, उसको पत्नी पाउने कुरा हो। मानिसहरू भन्छन् कि मानिसको जीवनमा तीन महान घटनाहरू हुन्छन्, उसको जन्म, उसको विवाह र उसको मृत्यु। अनि मानिससँग त्यो दोस्रो कुरा विवाह बाहेक अरू दुई कुराको चुन्ने स्वतन्त्रता छैन, त्योसँग निश्चय नै सामना गर्नुपर्छ। तर प्राय मानिस विवाहमा बाँधिन चाहन्छन् र अति नै महत्वपूर्ण कुरा पनि हो यो। यसरी यी तीन कुरा मानिसको जीवनमा महान घटनाहरू हुन्। हामी अहिले इसाकले आफ्नो पत्नी पाएको कथातिर आएका छौं। अब्राहमले आफ्नो विश्वासयोग्य सेवकलाई इसाकको लागि दुलही खोजी ल्याउन मेसोपोटोमियामा हारनको मुलुकमा पठाउँछन् अनि हामी देख्छौ कि त्यो सेवकले इसाकको दुलहीको लागि रिबेक्कालाई पाउन सफल हुन्छन्। यो अति नै सुन्दर प्रेम कथा हो। यस तथ्यले यो प्रकट गर्दछ कि परमेश्वर जवान पुरूष र जवान स्त्री बीचको विवाह सम्बन्धको मंजूर गर्नुहुन्छ। परमेश्वरले मानव जातिमा दुई संस्थापन दिनुभएको छ, एक चाहिँ विवाह र दोस्रो चाहिँ मानव सरकार। आज परमेश्वर मानिसले मानिसलाई शासन गर्ने कामको अनुमति दिनुहुन्छ। आज दुईवटा विश्वव्यापी र महत्वपूर्ण संस्थापनहरू छन्। जब यिनीहरूको भंग गरिन्दछ, समाज लथालिङ्ग हुन्छ। घर परिवार कुनै पनि समाजको मेरुदण्ड हो। परमेश्वरले त्यो कुरा जान्नुभयो र उहाँले विवाहको स्थापना गर्नुभयो। यो इरादा गर्दै कि यसले समाजलाई स्थिरता र शक्ति दिन्छ अनि उही कुरा मानव सरकारसँग पनि सत्य छ। सरकारले मानव जीवनलाई सुरक्षा गर्न मानव जीवनलाई लिनुपर्छ, यही नै यसको उद्देश्य हो। किनभने मानव जीवन पवित्र भएकोले गर्दा परमेश्वर यस्ता व्यवस्थालाई बचाउनुहुन्छ। यहाँ मुख्य विषय यो हो कि परमेश्वर तपाईँको प्रेम कहानीमा चाक लिनुहुन्छ अनि यो अति नै सुन्दर कुरा हो कि जब तपाईँ यसमा परमेश्वरलाई ल्याउनुहुन्छ, हाम्रा प्रभुले सबभन्दा पहिले आश्चर्यकर्म गर्नुभएको स्थान नै गलिलको कानाको विवाहको समारोहमा थियो। मलाई थाहा छैन उहाँ कतिवटा विवाहमा उपस्थित हुनुभयो, तर उहाँ त्यो विवाहमा उपस्थित हुनुभयो, कानाको विवाहमा। उत्पत्ति 24 अध्याय परमेश्वरको वचनको अति नै धनी खण्ड हो, किनभने यसले प्रेम कथाको बताउँछ जुन पछाडिका आरम्भको समयतिर जान्छ। यहाँ नाटकीय विवाहको विवरण दिइएको छ, कसरी इसाकको लागि दुलही पाइयो, अनि उही समयमा यहाँ अति नै राम्रो आत्मिक तस्विर पनि हाम्रो अगाडि प्रदर्शित गरिनेछ। जबकि हामी यो अध्यायको अध्ययन गर्दा विशेष गरी दुई कुरामा ध्यान दिएको म चाहन्छु। पहिलो हो, यहाँ संलग्न भएका व्यक्तिहरूको जीवनहरूको सम्पूर्ण विवरणहरूमा प्रभुले अगुवाई गर्ने कामको कुरा देख्छौ। यो अति नै उल्लेखनीय कथन हो कि जुन परमेश्वरले कसरी अगुवाई गर्नुभयो भन्ने कुराको पटक पटक उल्लेख गरिएको छ। प्राचीन यो दिनमा पनि त्यहाँ त्यो सामाजिक वातावरणमा ती व्यक्तिहरू थिए जसले परमेश्वरलाई हेरिरहेका थिए र परमेश्वरको अगुवाई गर्ने कामलाई पछ्याइरहेका थिए। कसैले हामीलाई यो भन्ला, यो सम्पूर्ण कुराले पाषाण कालमा स्थान लिएको थियो वा यो सम्पूर्ण कुरा त वा यो सम्पूर्ण कुरा त पाषाण कालमा भएको थियो जब मानिसहरू ओढारमा बस्थे र बिल्कुलै असभ्य थिए, यस्तो कुरामा विश्वास नगर्नुहोस्। यहाँ हामी त्यस्तो रेकर्ड देख्छौं कि मानिसले कहिले पनि त्यस खालको जीवन शुरू गरेन, त्यति महान असल रेकर्ड छ।
हामी यहाँ यो थाहा पाउँछौ परमेश्वरको अगुवाई गर्ने काम। यदि परमेश्वर ती मानिसहरूको जीवनमा अगुवाई गर्न सक्नुहुन्थ्यो भने उहाँले तपाईँ र मेरो जीवनमा पनि अगुवाई गर्न सक्नुहुन्छ। अनि यो अध्ययनमा ध्यान दिनुपर्ने दोस्रो कुरा चाहिँ सिधै रेबेका अब्राहमको नोकरसँग जाने निर्णय गरी इसाकको पत्नी हुने निर्णय बनाई। यो एक महान कुरा हो जुन हामी पछिबाट देख्छौ। यसको लागि आँखा र कान खुला राखिराख्नुहोस्। आज हामी उत्पत्ति 24:1-30 पदसम्मबाट मात्रै पवित्र धर्मशास्त्रको अध्ययन गर्नेछौ। त सर्वप्रथममा हामी देख्नेछौ अब्राहमका सेवकले इसाकको लागि दुलही खोज्नु पर्नेछ। उत्पत्ति 24:1 पदमा हामी पढ्छौ, अब्राहम दिन धेरै खाएर बुढा भइसकेका थिए। परमप्रभुले सबै कुरामा अब्राहमलाई आशिष दिनुभएको थियो। अब्राहम धेरै दिन खाएर बुढा भइसकेका छन् र परमप्रभुले अब्राहमलाई सबै कुरामा आशिष दिनुभएको छ र अहिले अब्राहम आफ्नो छोरा इसाकको निम्ति दुल्ही पाउन चाहन्छन्। तर तिनी बुहारी कनानीहरूको बीचमा पाउन चाहँदैनन् जहाँ मानिसहरू अन्य आस्थाका र प्रतिमा पूजकहरू थिए। जुन उसको निम्ति असम्भव थियो त्यस्तोहरूलाई ग्रहण गर्न बुहारीको रूपमा। त्यसकारण आफ्नो नोकरलाई दुलही पाउनको लागि आफ्नै मानिसहरू कहाँ पठाउँछन् जुन हारान हो। अनि दुई पदमा हामी पढ्छौ, अब्राहमले आफ्नो घरका सबै कुरामा अख्तियार गर्ने प्रमुख नोकरलाई भने, तेरो हात मेरो तिग्रा मुनि राख। मित्र, यही नै तरिकामा मानिसहरूले अब्राहमको दिनमा शपथ खान्थे र तिनीहरूले आफ्नो हात बाइबलमा राख्दैनथे। भन्नु नै पर्ने हो भने तिनीहरूसँग बाइबल पनि थिएन। अनि मलाई लाग्दैन कि कसैले सत्य भनिरहेको वा गरिरहेको छ भन्ने कुरालाई निश्चित गर्नको लागि शपथ खान बाइबलमा हात राख्न आवश्यक छ। मलाई त्यो लाग्दैन। यदि तिनी झूट बोल्न इरादा गर्छन् भने, यद्यपि तिनले आफ्नो हात बाइबलमा राखे तापनि झूट बोल्ने नै छन्। त्यस दिनमा चलन चाहिँ, संस्कार चाहिँ आफ्नो हात त्यस व्यक्तिको तिग्रामा राख्नु पर्थ्यो जससँग तिनी शपथ खान गइरहेका छन्। र मलाई लाग्छ त्यो नोकर एलियाजर थिए। उत्पत्ति 15:2-3 अनुसार तिनी अब्राहमका घरका मुख्य नोकर थिए र तिनीसँग बच्चाहरू पनि थिए। यो कुराको अब्राहमले पहिले नै त्यस कुरामा परमेश्वरको ध्यान आकर्षण गरेका थिए। अनि तीन पदमा हामी पढ्छौ, 24:3, म तलाई स्वर्गीय र पृथ्वीका परमप्रभु परमेश्वरको यो शपथ खान लाउँछु कि तैंले मेरो छोरालाई अहिले म बसेको ठाउँमा कनानीका छोरीहरूमध्ये कसैलाई विवाह गर्न नल्याइदिनु। मेरो ख्रिस्टियन मित्रहरू, यदि तपाईसँग घरमा जवान छोरा वा छोरी छन् जो विवाह गर्न उमेर पुगेका छन्, तपाईँले निरन्तर प्रार्थना गर्नुपर्छ तिनीहरूले कुनै कनानीहरूसँग विवाह नगरून्, मतलब अविश्वासीहरूसँग। तिनीहरू अझै त्यस मुलुकमा छन् र जहिले पनि त्यहाँ जोखिम छ कि तिनीहरूसँग आफ्ना मानिसले विवाह गर्नेछन्। यदि तिनीहरूले विवाह गरे भने, कसैले यसो भनेका थिए, तिनीहरूका सासू ससुराको लागि शैतान पाउन गइरहेका छन्, तिनीहरू सधैँ समस्यामा पर्नेछन्। 4-6 पदमा हामी पढ्छौ, तर मेरो देशमा मेरो कुटुम्ब कहाँ गएर मेरो छोरा इसाकको लागि एउटी स्वास्नी ल्याउनु। तब त्यस नोकरले अब्राहमलाई भने, यदि त्यो स्त्री यस देशमा मेरो पछि लागेर आउन इच्छा गरिन् भने त के मैले तपाईँको छोरालाई जुन देशबाट तपाईँ आउनुभयो त्यहाँ नै लैजाने? अब्राहमले त्यसलाई भन्यो, तैंले मेरो छोरालाई त्यहाँ फर्काएर नलानु। नोकरले अब्राहमलाई भन्छन्, यदि मैले केटी पाएँ भने वा केटी पाउला तर मसँग आउने केटी मानेनन् भने, म फेरि फर्किआएर इसाकलाई मसँगै त्यस मुलुकमा लिएर जान सक्छु। अब्राहम भन्छन्, इसाकलाई त्यहाँ फर्काएर नलानु। यही नै स्थान हो जहाँ परमेश्वर हामीलाई रहन दिनुभएको छ र हामी रहेको उहाँ चाहनुहुन्छ। यस मुलुकमा उसलाई कुनै पनि परिस्थिति मुनि फर्काएर नलानु। मित्र, यो कुरा देख्न तपाईँ र मेरो निम्ति अति नै महत्वपूर्ण कुरा छ। 7 पदमा भनिएको छ, मलाई मेरो पिताको घर र मेरो जन्मभूमिबाट यहाँ ल्याउनुहुने स्वर्गीय र पृथ्वीका परमप्रभु परमेश्वरले शपथ हाली मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, म तेरै सन्तानलाई यो देश दिनेछु। उहाँले नै आफ्ना दूत तेरो अघि अघि पठाउनुहुनेछ, तैंले मेरो छोराको लागि त्यहाँबाट एउटा स्वास्नी ल्याउन सक। मित्र, अब्राहम वास्तवमा विश्वासका व्यक्ति हुन्। तिनले यो तथ्यको बार बार सिद्ध गरी देखाउँछन् र जहाँ तिनी भव्य शानदार कुरा गर्छन् यहाँ तिनी अति नै महान कुरा गर्छन्। तिनी यो सेवकलाई भन्छन्, तिमीलाई परमेश्वरले अगुवाई गर्नुहुने काममा तिमी भर पर्न सक्छौ। परमेश्वरले मलाई यो कुराको प्रतिज्ञा गर्नुभएको छ। मित्र, अब्राहम आफ्नो कदम अन्धकारमा फालिरहेका छैन, अन्धकारमा चालिरहेका छैन। विश्वास अन्धकारमा अन्धाधुन्धमा आफ्नो पाइला वा कदमलाई फाल्नु होइन वा आफ्नो कदम चाल्नु होइन, यो परमेश्वरको वचनमा आश्रित हुनुपर्छ। धेरै मानिसहरू भन्छन् कि म परमेश्वरलाई विश्वास गर्छु, यो निश्चय नै हुन आउनेछ। त्यो असल कुरा हो, परमेश्वरलाई विश्वास गर्ने काम अति नै महान कुरा हो। तर के तपाईसँग उहाँबाट केही कुरा लिखितमा छ? अब्राहमले सधैँ यसको लागि लिखितमा माग गरे र तिनी परमेश्वरबाट यसको लिखितमा पाए। परमेश्वरले तिनीसँग सम्झौता वा अनुबन्ध बनाउनुभयो। अब्राहमले भने, परमेश्वरले मसँग प्रतिज्ञा गर्नुभयो कि उहाँ मेरो छोरा इसाकद्वारा संसारमा आशिष ल्याउनुहुनेछ। तिमी एउटा कुरामा निश्चय हुन सक्छौ, परमेश्वरसँग त्यहाँ इसाकको निम्ति दुलही छ। हेर्नुहोस् त, अब्राहम त्यही कुरामा निर्भर रहे जुन परमेश्वरले भन्नुभएको थियो। हामी आज मूर्ख हुन आवश्यक छैन, विश्वास मूर्खता होइन, यो केही कुरामा आश्रित छ। यो आँखा बन्द गरेर कुनै अन्धकारमा हाम फाल्ने वा कदम चाल्ने कुरा होइन, यो सधैँ विश्वास योग्य छ। यो कहिले पनि अन्धकारमा पाइला वा कदम फाल्ने कुरा होइन, जुवा खेलाइ होइन, जुन पढ्न पनि सक्छ नपढ्न पनि सक्छ। यो साँचो निश्चित कुरा हो, विश्वास वास्तविक निश्चित कुरा हो। अब्राहम निश्चय छन्। आठ पदमा भन्छन्, त्यो केटी तेरो पछि आउन इच्छा गरिन् भने तलाई मेरो यो शपथ लाग्ने छैन, केवल तैले मेरो छोरालाई चाहिँ त्यहाँ फर्काएर नलैजानु। अब्राहम भन्छन्, मेरो छोरालाई त्यहाँ कहिले पनि लिएर नजाऊ, यदि त्यो स्त्री आउँदिनन् भने तब तिमी आफ्नो कामबाट मुक्त छौ। यसको अर्थ के हो? मलाई लाग्छ यसको साधारण अर्थ यो हो, अब्राहमले तपाईंलाई भन्ने थिए परमेश्वरसँग यो कुरालाई पूरा गर्ने अर्को तरिका छ। मलाई थाहा छैन के हुनेछ, तर मलाई यो कुरामा निश्चय छु कि परमेश्वर मेरो छोराले ईश्वरविहीन अविश्वासी स्त्रीसँग विवाह गरेको चाहनुहुन्न। मित्र, यही नै विश्वास हो। विश्वास परमेश्वरको वचनमाथि काम गरिरहेको छ। विश्वास केही कुरामा आश्रित हुन्छ। परमेश्वर आफ्नो वचनमाथि तपाईँ र मेरो विश्वास गरेको चाहनुहुन्छ, तपाईँ र मैले विश्वास गरेको चाहनुहुन्छ। तर खालि विश्वास गरेको मात्र चाहनुहुन्न, यो सोच्न आत्मिक मूर्खता हो कि तपाईँ परमेश्वरलाई के गर्नलाई कर लाउन सक्नुहुन्छ। यो सोच्नु आत्मिक मूर्खता हो, तपाईँ परमेश्वरलाई आफूले चाहेको जुनै कुरा पनि गर्नलाई कर लगाउन सक्नुहुन्छ, एकदम मूर्खता कुरा हो। तर परमेश्वर कुनै काम गर्नुहुन्छ किनभने तपाईँ यसमा विश्वास गर्नुहुन्छ, अनि उहाँ सधैँ हाम्रो प्रार्थना सकारात्मक रूपमा सुन्नुहुन्छ। म भन्दिन, उहाँ त्यही गर्नुहुन्छ जुन उहाँको इच्छा अनुसारको हो। त्यसकारण हामी उहाँलाई कुनै पनि कुराको निम्ति कर लगाउन बाध्य गराउन सक्दैनौ। परमेश्वर हाम्रो आवश्यकतालाई उहाँ कहाँ ल्याएको चाहनुहुन्छ, तर उहाँ नै एक हुनुहुन्छ यो कुरा तय गर्ने कि कसरी उहाँ हाम्रो प्रार्थनाको उत्तर दिनुहुनेछ। अब्राहमसँग आश्रित हुने केही कुरा थियो। अब्राहम हरेक कुरा परमेश्वरसँग माग गरिरहेका थिएनन्। तिनी भन्छन्, यदि यो भएन भने परमेश्वरसँग गर्ने अर्को तरिका वा बाटो छ। अनि नौ पदमा भन्छन्, तब त्यस नोकरले आफ्नो मालिक अब्राहमको तिग्रामुनि हात राखिकन यस विषयमा तिनीसित शपथ खाए। अब हामी निम्न पदहरूमा देख्छौ, नोकर खोज तलासको सेवामा जान्छन्। यो नोकरलाई हेर्नुहोस्, जब तिनी इसाकको पत्नी खोज्नको लागि जान्छन्। दश पदमा भनिएको छ, त्यसपछि त्यो नोकर आफ्नो मालिकका दशवटा ऊँट र सबै किसिमका असल असल सौगात लिएर विदा भयो र आराम नाहोरमतिर लागेर नाहोरको शहरमा गयो। अनि एघार पदमा भनिएको छ, साँझ पख स्त्रीहरू पानी भर्ने बेलामा शहरका बाहिरपट्टि पानीको इनारको नजिकै त्यसले ऊँटहरूलाई राख्यो। साँझ पख स्त्रीहरू पानी भर्ने बेलामा शहरका बाहिरपट्टि पानीको इनारको नजिकै त्यसले ऊँटहरूलाई राख्यो। हाम्रो मुलुकको रीति जस्तै त्यस स्थानको स्त्रीहरूले पानी भर्थे। अहिले नोकर आफ्नो ऊँटहरूलाई पानी खुवाउन पर्खिरहेका छन् किनभने त्यहाँका स्थानीय मानिसले पानी नभरी नसकुन्जेल एक परदेशीको नातामा ऊँटहरूलाई पानी खुवाउन उचित कुरा थिएन। यो नोकर परमेश्वरमाथि आश्रित भइरहेका छन्। अब्राहमले यी सबै कुरा परमेश्वरको हातमा हाले र अहिले यो नोकर पनि उही गर्छन्। बाह्रदेखि चौध पदमा हामी पढ्छौ, अनि त्यसले मनमनै प्रार्थना गर्यो, हे मेरा मालिकका परमप्रभु परमेश्वर, कृपा गरी आज मलाई मेरो काम सफल गराइदिनुहोस् र मेरा मालिक अब्राहमलाई आफ्नो दया देखाउनुहोस्। हेर्नुहोस्, म यो इनारनेर उभिरहेको छु र शहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदैछन्। यसैले यसो होस्, जुन कन्यालाई म तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ भनौला, जसले मलाई खानुहोस् म तपाईँका उठहरूलाई पनि खुवाइदिन्छु भन्छन्, तिनलाई नै तपाईँले आफ्ना दास इसाकको निम्ति रोज्नु भएको होस्। तपाईँले मेरो मालिकलाई दया देखाउनु भएको रहेछ भन्ने म त्यसैबाट थाहा पाउनेछु। यो नगर प्रार्थना मानव यस प्रकारको छ, त्यस शहरका मानिसहरूको छोरीहरू आइरहेका छन्, मलाई थाहा छैन म कसलाई चुनु, र अहिले खालि तिनीहरूमध्ये एकजनालाई चुन्नु छ। म प्रार्थना गर्छु कि म त्यही केटीलाई पाउन सकु जुन तपाई चुन्नुहुन्छ। अर्को शब्दमा, तिनी परमेश्वरसँग ठिक सही केटीलाई चुन्नको लागि प्रार्थना गरिरहेका छन्। कसलाई चाहिँ तिनी चुन्न गइरहेका छन् भनी तपाईँ सोच्नुहुन्छ? तिनी पुरूष हुन् र तिनी निश्चय नै तिनीहरूमध्ये उत्तम सुन्दरी चुन्नेछन्। अनि तपाई एउटा कुरामा पनि निश्चय हुन सक्नुहुन्छ कि रिबेका अति नै सुन्दरी थिइन्। प्युरिटान भन्ने एक क्रिस्टियन सेक्ट छ जो यस्तो विश्वास गर्छन् कि सुन्दर शैतानको हो। शैतान सुन्दर छ, तिनी ज्योतिका दूत हुन्, तर तिनीसँग यो सबै कुरा छैन। महत्वपूर्ण कुरा, परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ र उहाँले हरेक कुरा सुन्दर बनाउनुहुन्छ, अनि उहाँले स्त्रीलाई सुन्दर बनाउनुभयो र त्यसमा केही गल्ती कुरा छैन। अनि यो नोकर त्यही नै केटीलाई चुन्नेछ जो सबभन्दा सुन्दरी छ। यदि तिनी सुन्दरीलाई चाहिँ नचुनेको भए तिनी मूर्ख नोकर थिए। हामी निम्न पदहरूमा देख्छौ कि नोकरले रिबेक्कालाई कुवामा भेट्दछ। चौबीस अध्याय उत्पत्ति चौबीसको पन्ध्र र सोह्र पदमा हामी पढ्छौं, त्यसले यो भनिसकेको पनि थिएन, अब्राहमका भाइ नाहोरकी स्वास्नी मिल्काको छोरा बतुएलकी छोरी रिबेक्का कानमा गाग्रो राखेर आए। कन्या अत्यन्त सुन्दरी र कुनै मानिससित पनि सम्पर्क नभएकी थिइन्। इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन् र उक्लेर आइन्। मैले पहिले भनेको थिएँ कि रिबेक्का अति नै सुन्दरी थिइन्। मलाई थाहा थियो कि निश्चय नै तिनी आइरहेकी थिइन्। तिनी हेर्नमा अति नै सुन्दरी थिइन्। परमेश्वरको वचनले यो भन्छ। अनि मेरो मित्र, सुन्दरतामा केही पनि गल्ती खराबी कुरा छैन। भनिएको छ सोह्र पदमा, कन्या अत्यन्त सुन्दरी र कुनै मानिससित सम्पर्क पनि नभएकी थिइन्। इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन् र उक्लेर आइन्। अनि सत्रदेखि उन्नाइस पदमा हामी पढ्छौ, तब त्यो नोकर तिनलाई भेट गर्न दगुरियो र भन्यो, कृपा गरी तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ। तिनले हजुर खानुहोस् भनेर तुरन्तै गाग्रो झारिन् र आफ्नो हातमा गाग्रो राखेर त्यसलाई पानी खुवाइदिन्। त्यसलाई खान दिइसकेपछि तिनले भनिन्, तपाईँका उठहरूका निम्ति पनि तिनीहरूले पी नसकुन्जेल म पानी उघारेर दिनेछु। यहाँ महत्वपूर्ण कुरा ध्यान दिनलाई के छ भने, रिबेक्का अति नै नम्र दयावान केटी थिइन्। तिनी केवल सुन्दरी मात्र थिइनन्, तर नम्र र दयावान पनि थिइन्। आज यो सुन्दरी हुँ भन्ने घमण्डी केटीहरूको निम्ति एक नमूना हो। अनि बीस पदमा हामी पढ्छौ, तब तिनले झट्टै आफ्नो गाग्रोको पानी डोरमा खन्याएर फेरि पानी उघाउन इनारतिर कुदेर गइन् र तिनले सबै उठहरूका निम्ति पनि पानी उघाइदिन्। याद राख्नुहोस्, त्यहाँ दश उठहरू थिए र तिनीहरूलाई पानी खुवाउन कति धेरै समय लाग्यो होला। एक्काइस पदमा भनिएको छ, त्यो मानिस चाहिँ परमप्रभुले आफ्नो यात्रा सफल गरिदिनु भएको हो कि होइन भनी थाहा पाउनलाई चुप लागि दिठ लाएर तिनलाई हेरिरहे। नोकर विचार गरेर उभिरहेका छन्, यो सोच्दै कि यो परमेश्वरबाटको अगुवाई हो या होइन, अनि विश्वास गर्छन् कि यो निश्चय नै परमेश्वरबाटकै अगुवाई हो। अनि बाइसदेखि चौबीसमा हामी पढ्छौ, उठहरूले पानी खाइसकेपछि त्यस मानिसले छ ग्राम तौलका सुनको एउटा नत्थ र एक सय ग्राम जति तौलका सुनका बालाहरू झिकेर भन्यो, तिमी कसके छोरी हौ, के तिम्रा बाबुको घरमा हामीलाई डेरा गर्नलाई बस्ने ठाउँ छ? तिनले त्यसलाई भन्यो, म नाहोरबाट मिल्काले जन्माएका बतुएलकी छोरी हुँ। याद राख्नुहोस्, नाहोर चाहिँ अब्राहमको भाइ थिए। अनि पच्चीस र छब्बीसमा हामी पढ्छौ, तिनले त्यसलाई अझै भनिन्, हामीसँग दाना र पराल प्रशस्त छन्, डेरा गर्नलाई कोठा पनि छ। तब त्यस मानिसले आफ्नो शिर निहुराएर भक्तिसाथ परमप्रभुलाई दण्डवत गरेर भन्यो। यो सेवकले यसमा परमेश्वरको हातको देख्छन्, परमेश्वरको नियन्त्रणको देख्छन्। मित्र, परमेश्वरको अगुवाई र नेतृत्व पाउने काम अति नै सुन्दर कुरा होइन र? अनि सत्ताइस पदमा भन्छन्, परमप्रभु मेरा मालिक अब्राहमका परमेश्वर धन्यका हुनुहुन्छ, जसले मेरा मालिकप्रतिको दया र विश्वस्तता त्याग्नु भएको छैन। परमप्रभुले नै मलाई बाटोमा डोर्याएर मेरा मालिकका कुटुम्बको घरमा ल्याइदिनु भएको छ। मित्र, यो महान प्रार्थना हो। परमप्रभुले नै मलाई बाटोमा डोर्याएर मेरो मालिकको कुटुम्बको घरमा ल्याउनुभयो। मित्र, परमेश्वर तिनीहरूलाई उचित बाटोमा र उचित जग्गामा डोर्याउनुहुन्छ जो उहाँको अगुवाईमा आउन चाहन्छन्। परमेश्वर अति नै जहिले पनि इच्छुक हृदयलाई डोर्याउनुहुन्छ अति नै राम्ररी। अनि 28-29 पदमा हामी पढ्छौं, तब ती कन्या गइन् र आफ्नी आमाका परिवारलाई सबै कुरा बताइन्। रेबेकाका लाबन नाउँ भएका एउटा दाजु थिए। लाबन निस्केर इनार नेर त्यस मानिस भएको ठाउँतिर दगुरेर गए। यस बिन्दुमा मामा लाबनतिर आफ्नो आँखा लगाउन म चेतावनी दिन्छु। तिनलाई यहाँ र यहाँ पछिबाट पनि च्याउनेछौ, हेर्नेछौ। तिनी भौतिक कुराहरूद्वारा थुप्रै प्रभावित भएका व्यक्ति थिए। अहिले के हुन्छ यो कुराको चाहिँ ध्यान दिउ। 30 पदमा हामी पढ्छौ, जब उनले आफ्ना बहिनीको नाकमा नथ र हातमा बाला देखे र त्यस मानिसले मलाई यसो भन्यो भन्ने कुरा आफ्नी बहिनीबाट सुने, तब उनी त्यस मानिस कहाँ गए। यो नोकर इनार नेर बसिरहेका थिए। यो पर्खिँदै कि यो प्रतीक्षा गर्दै कि कोही आएर तिनलाई रेबेकाको घरमा लिएर जानेछन्। अनि यो सोचे होला कि तिनीहरूले स्वागत गर्छन् या गर्ने छैनन् होला। मलाई विश्वास गर्नुहोस्, जब वृद्ध लाबानले ती गहनाहरू देखे तिनले थाहा पाए कि तिनी अति नै धनी पाहुना हुन्। म आशा गर्छु कि यो लाबानलाई हामी चुकाउने छैनौ। यदि तपाईँ यस कुरामा सन्देह गर्नुहुन्छ भने पछिबाट याकुबलाई सोध्नुहोस्। याकुबले थाहा पाए कि लाबन वास्तवमा व्यापारी थिए। भन्नु नै पर्ने हो भने याकुब भन्दा चलाक व्यापारी। र हामी देख्छौ कि लाबन त्यो नोकरलाई स्वागत गर्न जान्छ। यसपछि हामी अर्को दिनमा देख्छौ कि त्यहाँ के हुनेछ। त्यसपछि हामी देख्नेछौ त्यस नोकरलाई स्वागत गरिनेछ र त्यस सेवकले आफ्नो वास्तविक लक्ष्य उद्देश्यको बताउनेछ र रेबेकालाई प्राप्त गर्न स्वीकृत पनि पाउँदछ र आफ्नो मालिकको छोराको पत्नीको निम्ति उसले ल्याउँदछ। हुन्छ, बडो प्रार्थनाको साथ अर्को दिनमा हामी निरन्तर यस विषयलाई जारी राख्नेछौ। तपाईँ त्यस कार्यक्रमलाई नचुकाउनुहोस्। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिउ।
यहाँहरूको माझमा खुसीको खबर, TWR नेपालको पहिलो प्रस्तुति क्रिस्टिय गीतीय एल्बम
यीशुको प्रेम।
TWR नेपालका सम्पूर्ण क्षेत्रीय सहकर्मीहरू साथै
TWR नेपालको कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ।
सुन्न नभुल्नुहोला क्रिस्टिय गीतीय एल्बम
यीशुको प्रेम।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।